नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नेपाल र भारत बीच जलमार्ग र रेलमार्ग निर्माणको सहमति। भारतले रक्सौलबाट वीरगंज हुँदै काठमाडौँसम्म रेलमार्ग बनाउने।
नेपाल र भारतका प्रधानमन्त्रीद्वारा पर्सामा रहेको एकीकृत जाँच चौकीको उद्घाटन। मोतिहारी वीरगंज पेट्रोलियम पाइपलाइनको पनि शिलान्यास।
तरकारी विकास निर्देशनालयद्वारा व्यावसायिक तरकारी खेती गर्ने युवालाई अनुदान दिने। नार्कले नेपालमै पहिलो पल्ट नेपाली हाइब्रिड धानको बिउ उत्पादन गर्ने।
ब्राजिलका पूर्व राष्ट्रपति सिल्वा पक्राउ आत्मसमर्पण गर्न दिएको समय नागेकाले पक्रेको प्रहरीको भनाई।
र धनगढ़ी टीम चौराहा र महेन्द्रनगर युनाइटेड डीपीएल क्रिकेटको अघिल्लो चरणमा। विराट गोल्ड कप फुटबलको सेमी फाइनलमा थ्री स्टार र संकटाले खेल्दै आईपीएल क्रिकेट आजदेखि शुरू।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442793 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम। प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गरौं। वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभाग।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपाल र भारत बीच जलमार्ग र रेलमार्ग निर्माणको सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच रेलमार्ग र जलमार्ग निर्माणको सहमति भएको हो। सहमति अनुसार भारतले रक्सोल वीरगंज हुँदै काठमाडौँसम्म विद्युतीय रेलमार्ग बनाउनेछ। यो रेलमार्ग निर्माणका लागि एक वर्षमा प्रारम्भिक सर्वेक्षण हुनेछ। यस्तै दुई प्रधानमन्त्री बीच नेपाल र भारतको आर्थिक विकासका लागि अन्तर्देशीय जलमार्गको विकास गर्ने सहमति पनि भएको छ। नेपाललाई जलमार्ग मार्फत तेस्रो देशमा जोड्न भारतले सहयोग गर्नेछ। संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले हिमालयको देश नेपाल अब सिधा सागरसँग जोडिने घोषणा गर्नुभयो। भारतले हल्दियाबाट गंगा नदीमा पानी जहाज ल्याएको भए पनि त्यो पानी जहाज नेपालसम्म आउन भने असम्भव छ। यस्तै दुई प्रधानमन्त्री बीच कृषिमा सहकार्य गर्ने सहमति पनि भएको छ। कृषिको अनुसन्धान तथा विकासका साथै कृषि उत्पादन बढ़ाउन कृषि प्रविधिको प्रयोग गर्न भारतले नेपाललाई सहयोग गर्नेछ। यस्तै कृषि उत्पादनको बजार विस्तारमा पनि एकले अर्कालाई सहयोग गर्ने सहमति दुई देशबीच भएको छ।
यस्तै पर्साको वीरगंजमा रहेको एकीकृत सुरक्षा जाँच चौकी आईसीपीको उद्घाटन भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट नेपाल भारत सीमाको वीरगंज रक्सोल नाकाको एकीकृत जाँच चौकीको उद्घाटन गर्नुभएको हो। भारतले 1,39,00,000,000 रूपियाँ लगानीमा यो एकीकृत जाँच चौकी निर्माण गरेको हो। वीरगंज स्थित सिर्सिया खालवाटोला र अलौ गाउँको बीचमा बनेको एकीकृत जाँच चौकीमा अध्यागमन भन्सार सुरक्षा अतिरिक्त गोदाम बैंक होटल पशु र वनस्पति क्वारेन्टाइन प्रयोगशाला खाद्य जाँच हुनेछ। यसै गरी मोतिहारी वीरगंज पेट्रोलियम पाइपलाइनको पनि हैदराबाद हाउसबाट संयुक्त रूपमा रिमोट थिचेर शिलान्यास गरिएको छ। भारतको मोतिहारीबाट रक्सोल हुँदै बाराको अम्लेखगंजसम्म बनाइने यो पाइपलाइनको काम गएको महिना शुरू भएको थियो। मोतिहारीमा पाइपलाइन बिछ्याउन थालिसकिएको छ। नेपालतर्फ 26 किलोमिटर लामो पाइपलाइन बनाउन अहिले पाइप ओसार्ने काम भइरहेको छ। यो पाइपलाइनको निर्माण सकिएपछि पाइप मार्फत बाराको अम्लेखगंज मार्फत पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ।
मोदीसँगको भेट भेटपछि हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले 21औं शताब्दीको यथार्थका आधारमा दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले भारतको भ्रमण गरेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल भारत बीच अहिलेसम्म भएका सन्धि सम्झौताको पुनरावलोकनका लागि प्रबुद्ध व्यक्ति समूह सम्मिलित टोली ईपीजीको गठन भएको र यसकै सुझावका आधारमा ती सन्धि सम्झौताको नवीकरण गर्न तयार रहेको बताउनुभयो। यसैगरी सड़क, रेल तथा जलमार्ग तीनै माध्यमबाट भारतसँग जोडिएर देश विकासमा फड्को मार्ने आफ्नो चाहनालाई भारतसँग सहकार्य गर्न इच्छुक रहेको उहाँले बताउनुभयो। आर्थिक विकासका लागि संक्रमणकालीन अवस्थाबाट पार हुन सहयोग र सहकार्य गर्न भारतको साथ चाहिएको भन्दै ओलीले खास गरी जलविद्युत र ऊर्जाका क्षेत्रमा भारतले नेपालमा लगानी गर्न सक्ने बताउनुभयो। पञ्चेश्वर, अरूण तेस्रो, माथिल्लो कर्णाली लगायतका परियोजनामा भारतले सहकार्य गरेर दुई देशको नमूना सम्बन्ध विकास गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीनै तहका चुनाव सफलतापूर्वक सम्पन्न गरिसकेपछि नेपाल राजनैतिक युगको नयाँ अध्यायमा प्रवेश गरेको र अब स्थिरतासँगै विकासमा अघि बढ्न सक्नुपर्ने बताउनुभयो। काठमाडौँ भारत सीधा रेल सञ्जालको निर्माण, हुलाकी राजमार्ग निर्माणमा तीव्रताका साथै नेपाललाई समुद्रसम्मको पहुँच दिन भारत तयार रहेको भारतीय प्रधानमन्त्री मोदीले घोषणा गर्नुभयो। कृषिका क्षेत्रमा नयाँ साझेदारीको शुरूआत गर्नको लागि अर्ग्यानिक खेती, पशुपालन, कृषि अनुसन्धानमा भारतले सहयोग बढाउने घोषणा पनि उहाँले गर्नुभएको छ। दुई देशबीच भएको खुल्ला सीमाको दुरूपयोग रोक्न सीमा क्षेत्रको नियमनमा गृह कार्य भइरहेको उहाँको भनाइ थियो। भारतले निकट छिमेकी नेपाललाई सुखी र स्थिर रहँदै समृद्धितर्फ अघि बढेको देख्न चाहेकाले नेपालको विकासमा साझेदारी गर्न भारत सधैँ तत्पर रहेको मोदीले बताउनुभयो।
यसअघि प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति भवनमा आज स्वागत गर्नुभएको थियो। त्यस अवसरमा भारतीय सेनाले ओलीलाई सम्मान गारद अर्थात गार्ड अफ अनर दिएको थियो। ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द सहित भारतका अन्य मन्त्री र भारतका उपराष्ट्रपति र अन्य मन्त्रीहरूसँग पनि आज छुट्टा छुट्टै भेट्नुभएको छ। नयाँ दिल्लीमा रहेको राष्ट्रपति भवनमा भएको कोविन्दसँगको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको छ। ओलीले आज राजघाटमा पुगेर महात्मा गान्धीको समाधि स्थलमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। तीन दिने भारत भ्रमणमा हिजो दिल्ली पुगेका ओली भोलि उत्तराखण्डको भ्रमण गरेर स्वदेश फर्कनुहुनेछ। प्रधानमन्त्री ओलीको भारत भ्रमणका उपलब्धिका बारेमा साथी प्रकाश शर्माले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीका सदस्य समेत रहेका राजनीतिक विश्लेषक निलाम्बर आचार्यसित कुराकानी गर्नुभएको छ।
धेरैलाई लागेको थियो प्रधानमन्त्री ओलीलाई भारत जान हतारो छैन, तर प्रधानमन्त्री बनेको केही समयभित्रै भारत जानुभयो, यसलाई कसरी बुझ्ने? हामीले
भारतसँग हाम्रो सम्बन्धमा केही तिक्तता आएको हो, त्यो तिक्ततालाई समाप्त पार्नुपर्ने आवश्यकता छ। त्यसको निम्ति भारतले नै पहलकदमी गर्नुपर्ने आवश्यकता थियो, किनभने त्यो तिक्तता नाकाबन्दीले चाहिँ ल्याएको थियो। भारतले लगाएको नाकाबन्दी पश्चात नेपाल भारत सम्बन्धमा साँच्चीकै तिक्तता रह्यो र यो चाहिँ एक किसिमले नबिर्सिने किसिमको घटना हुन गयो। तर साथसाथै के पनि रह्यो भने पाँच महिनासम्म नेपालले त्यो धान्यो र आखिरमा भारतले त्यो नाकाबन्दी हटाउनु पनि पर्यो। त्यसैले मोदीजीलाई भारतसँग नेपालको तिक्तता रहेकोलाई त्यो मेटाउनु पर्ने आवश्यकता, मोदीजीलाई नै पहलकदमी गर्नुपर्ने आवश्यकता रहेको थियो र उहाँले आफ्नो परराष्ट्र मन्त्री पनि पठाउनु भयो यहाँ।
अहिले यहाँलाई लाग्छ मोदीजीकै पहलकदमीमा यो भ्रमण भएको हो?
सम्बन्ध सुधार्ने प्रयासलाई नेपालले पनि सकारात्मक रूपले लिनुपर्छ, ओलीजीले पनि लिनुभयो, नलिएको भए त उहाँ जानुहुन्थेन। त्यस्तै चाहिने परराष्ट्र मन्त्री आफ्नो सुषमा स्वराजलाई पठाउनु भयो, ओलीजी प्रधानमन्त्रीमा नियुक्त हुनुभन्दा पहिले नै ओलीजी प्रधानमन्त्री नियुक्त हुने भन्ने प्रश्नै थियो। उहाँले नै चाहिँ दुई दुई पटक त्योभन्दा पहिले र त्यसपछि एकपटक तीनपटक टेलिफोन पनि गरेर दिइसक्नु भएको थियो। यसबाट के देखिन्छ भने भारतले यस बीचमा जे जति नेपालको मामलामा कुराकानी गर्यो, हस्तक्षेपका घटनाहरू भए, नाकाबन्दीका घटनाहरू भए, त्यो गल्ती थियो भन्ने कुरा अनुभव गरेको देखा पर्दछ। त्यसैले यो सम्बन्धलाई सुधार्ने पहलकदमीलाई हामीले पनि जाने सकारात्मक लिनुपर्ने हुन्छ।
प्रधानमन्त्री ओली भारत गएर सम्बन्ध सुधारको प्रयासमा यो उपलब्धि भयो भनेर हामीले भन्ने कुराहरू छन्।
हाम्रो सम्बन्धले नयाँ दिशा, राष्ट्र सम्मानको चाहिने दिशा चाहिँ अप्नाएको छ, यो सबैभन्दा ठूलो उपलब्धि हो। यो अहिले होइन, जस बेला नेपालले चाहिने पाँच महिनाको नाकाबन्दी थियो, झुक्दैन नेपाल भन्यो, त्यसरी राष्ट्रलाई चाहिने हामीले राष्ट्र सरह चाहिने हामीले सम्बन्ध राख्ने हो। कुनै चाहिने के भन्दा फेरि के कनिष्ठ राष्ट्र सरह होइन, बराबरीको समान सम्मान छ, समान सार्वभौमिकताको राष्ट्र र भन्यो, अनि यही दिशामा चाहिँ अहिलेको गठबन्धन पनि रहेको छ। यो मुख्य कुरा हो। अर्को के भनियो भन्दाखेरि नेपालको विकास र नेपाल र भारत सम्बन्धको विकासमा यो भ्रमणले एउटा नयाँ मोड़ पनि लिएको छ।
जुन रूपमा सम्बन्ध सुधारको आयाम देखिएको छ नि दुई मुलुक बीच, हाम्रा उच्च स्तरीय नेताहरूबाटै आउने अभिव्यक्तिहरू, माइक्रो म्यानेजमेन्ट गर्छ भारतले, सरकार ढाल्छ भारतले, बनाउँछ भारतले, अब त्यो किसिमले नेपाली नेताहरूको चरित्र पनि प्रकट हुने छैन, भारत त्यो तहमा हस्तक्षेप गर्न पनि आउँदैन भनेर आशा गरौँ कि नगरौँ?
त्यो चाहिने नेपाली नेताहरूले पनि चरित्र त्यस्तो नदेखाउने र भारतले पनि त्यसरी आन्तरिक मामलामा हस्तक्षेप गर्ने कुरा नगर्ने, त्यो दिशामा अगाडि बढ्नुपर्छ भन्ने चाहिँ त्यो समझदारी प्रत्येकमा भएको छ। तर मैले अघि भने पुरानो बानी हुन्, कहिलेकाहीँ त्यो बानीका चाहिने अभिव्यक्तिहरू देखा पर्लान्, त्यत्तिकैले चाहिने यो नयाँ दिशा एक्काइसौं शताब्दीको दिशा बिछौलियो भनेर निष्कर्षमा पुग्नु पनि हुँदैन। कहीँ चाहिने अलिकति विचलन आयो भने समयमै त्यसलाई सच्याएर अगाडि बढ्नुपर्छ।
उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक निलाम्बर आचार्य, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका उपलब्धिका बारेमा कुराकानी गर्दै नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरु बरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौ, चुलो चौको मात्र होइन संसार नै ढाकौं, आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
हिजो आज नेपाली को विदेश जानी बानी, कोई जान्छन् जानी जानी, कोई जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरु के दिन्छ, काम के हो बसै कहाँ हो के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा, विदेश जाँदा बुझेर जानु, धोका ठाकर कसैले नखानु, धोका ठाकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नेपाल र भारतबीच जलमार्ग र रेलमार्ग निर्माणको सहमति, भारतले रक्सोलबाट वीरगंज हुँदै काठमाडौँसम्म रेलमार्ग बनाउने, नेपाल र भारतका प्रधानमन्त्रीद्वारा पर्सामा रहेको एकीकृत जाँच चौकीको उद्घाटन, मोतिहारी वीरगंज पेट्रोलियम पाइपलाइनको पनि शिलान्यास लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। कर्णाली रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेश सरकारको आयोजनामा नयाँ वर्षको दिन वैशाख 1 गते रारा तालबाट शुरू हुने पर्यटन वर्षको तयारीको काम अन्तिम चरणमा पुगेको हो। रारासँगै प्रधानमन्त्रीले चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, डोल्पाको सेफकसुण्डो र कालीकोटको पाँचाल झरना पुगेर पर्यटन वर्षको शुभारम्भ गर्ने तयारी छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाका अनुसार कर्णाली रारा पर्यटन वर्ष 2075 शुभारम्भका लागि सुरक्षा, आवास, भोजन, स्वागत लगायतका तयारी पूरा भएका छन्। पर्यटन वर्षलाई सफल बनाउनका लागि कर्णाली प्रदेश का 10 जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कर्णाली प्रदेश पर्यटन प्रवर्धन समिति गठन गरिएको छ।
1500 अनुमति पाएको जिल्ला अस्पताल बझाङ अब 30 बन्ने भएको छ। भवन डिभिजन कार्यालयको 25 करोड़ रूपियाँको सहयोगमा जिल्ला अस्पताल बझाङ 30 बन्न लागेको जिल्ला अस्पताल कार्यालयका प्रमुख डाक्टर अनुप रेग्मीले जानकारी दिनुभयो। बिरामीको चाप बढ़न थालेपछि अस्पतालले आफैले सैया थपेर बिरामीको उपचार गर्दै आएको छ। डाक्टर रेग्मीका अनुसार 30 अस्पताल बनेपछि ठाउँ फराकिलो हुन्छ र बिरामीलाई सेवा दिन पनि सजिलो हुनेछ।
तरकारी विकास निर्देशनालयले व्यावसायिक रूपमा तरकारी खेती गर्ने युवालाई अनुदान दिन थालेको छ। आधुनिक प्रविधिको प्रयोग गरेर ठूलो क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई लक्षित गरी अनुदान दिने व्यवस्था गरिएको निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो। नयाँ शुरू गरेका किसानलाई भन्दा पनि व्यावसायिक किसानलाई थप व्यावसायिक बनाउन अनुदान कार्यक्रम लक्षित रहेको उहाँले बताउनुभयो। यो कार्यक्रममा ठूलो क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्ने किसानलाई 8 लाखदेखि 15 लाख रूपियाँसम्म अनुदान दिइने व्यवस्था गरिएको छ। ललितपुर, काठमाडौँ, मकवानपुर, नुवाकोट, चितवन, लम्जुङ, सिन्धुपाल्चोक र कैलाली गरेर 9 जिल्लाका किसानले अनुदान पाइसकेको निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत जोशीले जानकारी दिनुभयो।
नेपाल कृषि अनुसन्धान परिषद नार्कले नेपालमा पहिलोपल्ट नेपाली हाइब्रिड धानको बिउ उत्पादन गर्ने भएको छ। राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम अन्तर्गत हरदिनाथ 1 र हरदिनाथ 10 नामका हाइब्रिड धानको बिउ उत्पादन गर्न लागेको नार्कका संचार प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले जानकारी दिनुभयो। नार्कले तराईका विभिन्न ठाउँमा 4 वर्ष गरेको परीक्षणमा यो धान सामान्य धानभन्दा 20% बढी फलेको उप्रेतीले बताउनुभयो। किसान आफैले धानको बिउ उत्पादन गर्न नसक्ने र यसका लागि कृषि प्राविधिक चाहिने भएकाले केही झन्झटिलो हुने उहाँको भनाइ छ। यो जातको धान समुद्र सतहबाट 700 मिटर भन्दा तल खेती गर्न सकिनेछ। नेपाली हाइब्रिड धानको बिउ उत्पादन भएपछि किसानले अहिले लगाइरहेको भारतीय र चिनिया हाइब्रिड बिउ विस्थापन गर्न सकिने उप्रेतीले जानकारी दिनुभयो।
दोलखामा निर्माणाधीन सिंगटी लामोसाङ्गो प्रसारण लाइन अलपत्र परेको छ। 2 वर्षमा पूरा गर्ने गरी 8 वर्ष अघि ठेक्का सम्झौता भएको आयोजना अहिलेसम्म पूरा हुन नसकेको हो। प्रसारण लाइन नबन्दा सिप्रिङ खोला लगायतको बिजुली खेर गइरहेको छ भने यसबाट लगानीकर्ताले 5 वर्षदेखि करोड़ौं रूपियाँको वार्षिक घाटा बेहोर्दै आएका छन्।
अनिल छेत्री ट्विटरमा लेख्नुहुन्छ, नेपालका प्रधानमन्त्री भारत भ्रमणमा गएका बेला भारतले यस्तो गर्छौं उस्तो गर्छौं भनेर मख पारेर पठाउँछ, तर पछि सहमति भएको एउटा कुरा पनि पूरा गर्दैन, त्यसैले हामीले भारत सरकारबाट आश गर्नु बेकार छ।
भारतले रक्सोलबाट वीरगंज हुँदै काठमाडौँसम्म रेलमार्ग बनाउने खबर सुनेर मित्रबन्धु ढकाल फेसबुकमा लेख्नुहुन्छ, चिनिया रेलको विकल्प हुन सक्दैन, कुनै पनि देशसँग सिधा यातायात सम्पर्क हुनु भनेको सैनिक हस्तक्षेपलाई आमन्त्रण गर्नुपर्ने हो। कि नेपाल सक्षम र सावधान छ, किन वीरगंज रक्सोल नै छानियो, थप रहस्यमय कुरा छ।
डाक्टर विवेक जीसी ट्विटरमा लेख्नुहुन्छ, नेपालको समृद्धि र विकासको एउटा बलियो खम्बा विद्युतीय ऊर्जालाई मान्नै पर्छ, भारतसँगको पेट्रोलियम पदार्थको आयातलाई कम गर्दै लैजानुपर्छ, देशभरका बैंक तथा वित्तीय संस्थालाई प्रतिशत तोकेरै लगानी गर्न लगाउनुपर्छ, घर जग्गामा भइरहेको अनुत्पादक लगानीलाई पूर्ण रूपमा बन्द गरिनुपर्छ।
कृष्णसार मारेको आरोपमा 5 वर्षको जेल सजाय पाएका भारतीय अभिनेता सलमान खान धरोटीमा आजै रिहा भएको खबर सुनेर किरण देउजा ट्विटरमा लेख्नुहुन्छ, धेरै दुःख लाग्यो, कम्तीमा 2 वर्ष भए पनि जेल बसुन् भन्ने थियो।
अनि तुलसी पराजुली ट्विटरमा लेख्नुहुन्छ, 2 रुपियाँ पेट्रोलको भाउ बढ्दा सड़कमा टायर बालेर आन्दोलन चर्काउने विद्यार्थी संगठनहरू दैनिक अत्यावश्यक उपभोग्य वस्तु नुन, तेल, चामल, चिउरा र मुसुरोको दालको मूल्य अचाकली थेगी नसक्नु गरी बढ़िरहँदा पनि मौन बसेका छन्। के यो सस्तो लोकप्रियता होइन र?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र विष्णु विश्वकर्मा। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईको विदेश जाने चाहना अब टेक्सस एजुकेशन एकाडेमीले पूरा गर्छ। जापानको जुनसुकै सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस्।
हाम्रा विशेषताहरू,
पार्ट टाइम जब सपोर्ट,
भिसा नलागे पैसा नलाग्ने,
ग्याप कुनै चिन्ता छैन, प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क टेक्सास एजुकेशन एकाडेमी प्राइभेट लिमिटेड, कालीमाटी चोक काठमाडौँ, फोन नम्बर 42707710 42707710।
अक्टोबर 2018 इन्टेकका लागि भाषा कक्षाहरू, सेमिनार र इन्टरभ्यूका साथै नेट प्रिपेरेसन कक्षा पनि सञ्चालन भइरहेको छ।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
चस्मा बनाउने तालिमको लागि भर्ना खुल्यो।
पीटीभीटीबाट सम्बन्धन प्राप्त हुम्ले नेपाल ट्रेडिङ कम्पनी प्रालीमा 3 महिने सिपमूलक तालिम जुनियर अप्टिकल डिस्पेन्सरमा सीमित कोटा भएकोले समयमै सम्पर्क गर्नुहोला। योग्यता कम्तीमा 10 कक्षा पास।
तालिम पश्चात उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारको समेत व्यवस्था छ। तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू,
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने विस्तृत जानकारीका लागि
होमली नेपाल ट्रेडिङ, ताम्राकाट प्लाजा, हनुमान ढोका, काठमाडौँ।
फोन 01-42-23-842,
मोबाइल 98-5-11-38-897, 98-5-10-39-242।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। धादिङ र अछाममा चट्याङ लागेर दुईजनाको ज्यान गएको छ। धादिङको रुबीभ्याली गाउँपालिका तीनका 35 वर्षीय सरोज तामाङको चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै अछामको चौरपाटी गाउँपालिका तीन गगुडामा चट्याङ लागेर रमेश कामीका 10 महिने छोरा आयुषको ज्यान गएको हो।
निजी रेडियोको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानको अध्यक्षमा चन्द्र नेउपाने निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँ बानका निवर्तमान महासचिव हुनुहुन्छ। वरिष्ठ उपाध्यक्षमा कुमार भट्टराई, उपाध्यक्षमा उज्जवल चौलागाई, महासचिवमा दुर्गा अधिकारी र कोषाध्यक्षमा नवीन राई पनि सर्वसम्मत चयन हुनुभएको छ, तर यसको औपचारिक घोषणा हुन बाँकी छ। काठमाडौँमा भएको छैटौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो। महाधिवेशनको संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले आज उद्घाटन गर्नुभएको थियो।
अब विदेशका खबर। ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुदा दा सिल्वा पक्राउ परेका छन्। भ्रष्टाचारको मुद्दामा अदालतले दोषी ठहर गर्दै 12 वर्ष जेल सजाय सुनाएका 72 वर्षका सिल्वालाई प्रहरीले पक्राउ गरेको हो। उनलाई दक्षिणी ब्राजिलमा रहेको प्रहरी मुख्यालयमा आत्मसमर्पण गर्न आजसम्मको समय दिएको थियो, तर आत्मसमर्पण नगरेपछि उनलाई प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। थ्री स्टार क्लब विराटनगरमा चलिरहेको विराट गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। विराटनगरको शहीद रंगशालामा भर्खरै सकिएको खेलमा संकटा क्लबलाई हराउँदै थ्री स्टार फाइनलमा पुगेको हो। थ्री स्टारले अब उपाधिका लागि नेपाल आर्मीसित खेल्नेछ।
धनगढ़ी टीम चौराहा र महेन्द्रनगर युनाइटेड धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटको अघिल्लो चरणमा पुगेका छन्। आज भएको दोस्रो खेलमा रूपन्देही च्यालेन्जर्सलाई 3 रनले हराउँदै धनगढ़ी टीम चौराहा शीर्ष चारमा पर्दै अघिल्लो चरण पुग्ने पक्का भएको हो। यसअघि पानी परेर पहिलो खेल हुन नसकेपछि महेन्द्रनगर युनाइटेड पनि सीवाईसी अत्तरियासँग अङ्क बाँडेर अघिल्लो चरण पुगेको हो। काठमाडौँ गोल्डेन्सले एक खेल अघि नै लीगको शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने पक्का गरिसकेको छ। अत्तरिया र विराटनगर किङ्स बीच भोलि हुने खेलको विजेता
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको 11 संस्करण आजदेखि शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा अहिले चेन्नई सुपर किङ्स र मुम्बई इण्डियन्सले खेलिरहेका छन्। चेन्नई सुपर किङ्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि मुम्बईमा घरेलु टोली मुम्बई इण्डियन्सले ब्याटिङ थालेको छ र मुम्बईले ताजा स्थितिमा 1.4 ओभरको खेल सकिँदा बिना क्षति 7 रन बनाएको छ। भारत मुम्बईका रोहित शर्माले 7 रन बनाएका छन्। 58 दिनसम्म चल्ने आईपीएल क्रिकेटमा 8 टीमले 61 खेल खेल्नेछन्। नेपाली क्रिकेटर सन्दीप लामिछानेले दिल्ली डेयर डेभिल्सबाट आईपीएल खेल्दैछन्। खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। आजको रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी विष्णु विश्वकर्मा।
आजको रंग दर्पण जाजरकोटका लोपोन्मुख लोक नृत्यमा केन्द्रित छ। वीर पुर्खाहरूले शत्रुमाथि विजय हात पारेपछि ढाल र तरबार नचाएर यसरी खाडो नाच देखाउँथे। राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणदेखि बहादुर शाहले अंग्रेजसँग लड्दा विजय हात पारेको सम्झनामा नाचिने खाडो नाच अहिले जाजरकोटमा मात्रै सीमित छ। पुर्खाहरूको इतिहास बोकेको यो नाच दौरा सुरुवा लगाएका कलाकारले ढाल तरबार दमाहा झ्यालीसहित खुट्टामा नेवर बजाएर नाच्ने गर्छन्। युद्ध कौशलतासहित जाजरकोटको साबिकका ढिमे गाविसका बासिन्दाले देखाउने यो नाच अहिले लोपोन्मुख अवस्थामा छ। वीर पुर्खाहरूको इतिहास बोकेको खाडो नाच जस्तै मादल र ट्याम्को बजाएर समूहमा नाचिने ख्याली नाच पनि अहिले लोपोन्मुख अवस्थामै छ।
मादलसँगै खुट्टामा लगाइने नेवारको छमछमीमा केही टुक्का गीत हालेर ख्याली नाच नाचिन्छ। पुर्खाहरूले गाउँका मेला महोत्सव र जात्राहरूमा ख्याली र खाँडोनाश देखाउने भए पनि लोपोन्मुख अवस्थामा पुगेपछि जाजरकोटका केही युवाले यसै हप्ता काठमाडौँमा प्रदर्शन गरेका थिए। ख्याली नाचको महत्व झल्काउन युवाहरूले काठमाडौँमा ल्याएर प्रदर्शन गरेका हुन्। ख्याली र खाडो नाच जस्तै सिङ्गारू नाच पनि अहिले लोपोन्मुख अवस्थामै छ। महिलाहरूलाई नाच्न बन्देज लगाइएका बेला पुरुषहरूले नै महिलाको भेषमा नाचिने सिङ्गारू नाचमा 300 वर्ष पुरानो टप्पा, सिङ्गारू र सोरठी बजाएर नाच्ने गरिन्छ। पुर्खाहरूबाट सिकेको खाडो, ख्याली र सिङ्गारू नाच पहिलाको पुस्ताले जोगाइराखे पनि युवाहरूले सिकेर निरन्तरता दिन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको हो। राष्ट्रिय लोक तथा दोहोरे गीत प्रतिष्ठान जाजरकोट शाखाकी अध्यक्ष पार्वती थापा:
खास लोप उन्मुख नै छ, किनकि अब युवा पुस्ताहरू पुरा यो बिर्सिसकेका छन्, होइन खालि तपाईँको चाहिँ पुराना बुढापाकाहरूले मात्रै यो नाच्ने र अहिले युवा पुस्ताहरू चाहिँ यो गीत भनौँ यो खारो नाचहरू यो अब नाच्ने कमै छ।
वीर पुर्खाका इतिहास र सांस्कृतिक महत्व बोकेका जाजरकोटमा मात्रै नाचिने परम्परागत लोक नृत्य जोगाउन उपराष्ट्रपति नन्दबहादुर पुन पनि जोड़ दिनुहुन्छ। पहिलाको पुस्ताले प्रदर्शन गर्दै संरक्षण गरेको नाचलाई नजोगाए देशलाई नै क्षति हुने भन्दै उपराष्ट्रपति पुन सरकारले संरक्षणका लागि ध्यान दिनुपर्ने बताउनुहुन्छ।
नेपाल र नेपालीको भित्तासँग जोडिएको खारो नाच लोपोन्मुख अवस्थामा पुगेको सुन्दा मलाई ज्यादै चिन्ता लागेको छ। यो नाच लोपोन्मुखबाट बचाउन अथवा यसको विकास र यसको सम्वर्धन गर्नको लागि सबै पक्षहरूको म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
गरिबी र अभावले पिछडिएको कर्णाली प्रदेशका धेरैजसो युवा रोजगारीका लागि विदेश जानुले पनि परम्परागत लोक नृत्य लोपुने अवस्थामा पुगेका छन्। बढ्दो आधुनिक र पश्चिमा संस्कृतितिर युवाहरू ढल्किनाले पनि यी नाच हराउने अवस्थामा पुगेका हुन्। यसका लागि गाउँघर र विद्यालयमा नै लोक नृत्य कक्षा सञ्चालन गराई संरक्षणको पहल गरिने भन्नुहुन्छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी।
त्यसको लागि सरकारले टिकाइरहनको लागि स्कुलमा नौजवानहरूको बिचमा नयाँ पुस्तामा स्थानान्तरण गर्न सक्दैन, त्यस कारणले नयाँ पुस्तामा यसलाई स्थानान्तरण गर्नु हो र भविष्यसम्म तलमात्र संस्कृति जीवित हुन सक्छ, परिवर्तन हुन सक्छ।
भौगोलिक विकटता र गरिबीले पिछडिएको जाजरकोट लगायतका कर्णाली प्रदेशका जिल्ला सांस्कृतिक पहिचानले भने धनी र सम्पन्न छन्। तर पुरानो पुस्ता सकिँदै जाने र नयाँ पुस्ताले ध्यान नदिनाले लोपोन्मुख अवस्थामा पुगेका खाँडो, थ्याली र सिङ्गारू नाच संरक्षणका लागि सबै लाग्नुपर्ने आवश्यकता छ।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक:
नेपाल र भारत बीच जलमार्ग र रेलमार्ग निर्माणको सहमति, भारतले रक्सौलबाट बिरगंज हुँदै काठमाडौँसम्म रेलमार्ग बनाउने,
नेपाल र भारतका प्रधानमन्त्रीद्वारा पर्सामा रहेको एकीकृत जाँच चौकीको उद्घाटन, मोतिहारी बिरगंज पेट्रोलियम पाइपलाइनको शिलान्यास,
तरकारी विकास निर्देशनालयद्वारा व्यावसायिक तरकारी खेती गर्ने युवालाई अनुदान दिने, नार्कले नेपालमै पहिलोपल्ट नेपाली हाइब्रिड धानको बिउ उत्पादन गर्ने,
ब्राजिलका पूर्व राष्ट्रपति सिल्भा पक्राउ आत्मसमर्पण गर्न दिएको समय नागेकाले पक्रेको प्रहरीको भनाई,
र धनगढ़ी टीम चौराहा र महेन्द्रनगर युनाइटेड डीपीएल क्रिकेटको अघिल्लो चरणमा, थ्री स्टार क्लब विराट गोल्ड कप फुटबलको फाइनलमा, आईपीएल क्रिकेटमा चेन्नई विरूद्ध मुम्बई ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी मदन पौड्याल र सुफल काफ्ले पनि बिदा हुन्छौं। नमस्कार।